حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله أما بعد. موضوع گفتگو روایت انقلاب ہے. ایران کا اسلامی انقلاب کس طرح سے رونما ہوا, اسباب و علل کیا تھے, طریقہ کار کیا تھا, وہ کون سا اسلوب تھا جسے اپنا کر کے امام خمینی نے اس انقلاب کو کامیابی سے ہمکنار کیا. تمہید کے طور پر یہ عرض کر سکتا ہوں کہ ابتدائے کائنات سے اگر ہم جائزہ لیں تو ہمیشہ سے کچھ افراد تھے جو انسانوں کا استحصال کرنا چاہتے تھے, اللہ کے بندوں کو اپنا غلام بنانے کے لیے ہر طرح کے حربے اور ہتھکنڈے وہ اپناتے تھے. ان کے مقابلے میں اللہ کی طرف سے بھیجے ہوئے انبیاء, اس کے صالح بندے ہمیشہ ان کے ظلم کا مقابلہ کرتے تھے. اللہ نے جو دین بندوں کے لیے بھیجا تھا, جس کا نام اس نے اسلام رکھا, اسلامی تعلیمات بھی اس بات کی اجازت نہیں دیتی تھی کہ کوئی بندہ کسی بندے کو غلامی کی زنجیروں میں جکڑے, اس کے حقوق پر ڈاکہ ڈالے, اسے اللہ کی بندگی کے بجائے اپنی بندگی پر مجبور کرے. لہذا ظالم طاقتوں کی ہمیشہ یہی کوشش رہی کہ اللہ کے ان مخلص بندوں کو راستے سے ہٹا دیا جائے, ان کی آواز کچل دی جائے, ان کا پیغام لوگوں تک پہنچنے نہ دیا جائے. انبیاء کی تاریخ گواہ ہے کہ کس طرح سے انبیاء نے صعوبتوں کا سامنا کیا ہے. جب کبھی وہ پیغام حق بلند کرتے تھے تب اس زمانے کے ڈکٹیٹر, اس زمانے کے ظالم حکمران جو لوگوں کے حقوق پر ڈاکہ ڈالے ہوئے تھے وہ ان کی مخالفت کرتے تھے, انہیں طرح طرح سے تکلیفیں پہنچایا کرتے تھے. جو دین اللہ نے بھیجا اس کا کھلے لفظوں میں یہ اعلان تھا کہ انبیاء کے آنے کا مقصد, قرآن کے نازل ہونے کا مقصد, الہی کتابوں کے آنے کا مقصد, لیقوم الناس بالقسط, سماج میں عدل و انصاف کا قائم کرنا ہے. یہ پیغام ان ظالموں سے کبھی بھی برداشت نہیں ہوا. چنانچہ انبیاء کو کبھی جام شہادت پینے پر مجبور کیا, کبھی انہیں قید و بند کی صحبتیں اٹھانی پڑیں. انبیاء کا جب سلسلہ ختم النبیین حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر ختم ہوا اور امامت کا سلسلہ شروع ہوا, آپ سلسلہ امامت میں بھی اماموں کو دیکھیں گے, ہر امام نے کتنی مشکلوں کا مقابلہ کیا. کوئی امام بھی اپنی طبیعی موت نہیں مرا, بلکہ ہر امام کو شہادت ہی نصیب ہوئی. کسی کو زہر دیا گیا, کسی کو تیغ جفا سے ذبح کیا گیا, ہر امام شہید اس دنیا سے گیا ہے. ائمہ علیہ السلام کے بعد جب دین کی حفاظت کی ذمہ داری فقہا, وہ فقہا جو عادل تھے, وہ فقہا جو ائمہ کے تابع فرمان تھے, وہ فقہا جو اللہ کی بندگی کا حق ادا کرتے تھے, جب ان کے ہاتھ میں یہ باغ ڈور آئی اور یہ ذمہ داریاں ان کے کاندھوں پہ آئی, تو انہوں نے بھی پورے عزم و ولولے کے ساتھ اس ذمہ داری کو نبھایا اور ظالموں کو کبھی بھی اپنے مقصد میں کامیاب نہیں ہونے دیا. مراجع کرام کی تاریخ اگر آپ اٹھا کر کے دیکھیں تو ہر مرجع نے اپنے امکان بھر, بسات بھر اس بات کی کوشش کی ہے. چنانچہ مراجع کے درمیان ایک اہم مرجع, مشہور مرجع مرزا شیرازی کا نام ہمیشہ تاریخ میں یاد رکھا جائے گا کہ جنہوں نے اپنے تاریخ ساز فتوے کے ذریعے ایران کو انگریزوں کی غلامی سے بچا لیا. جس طرح سے ہندوستان پر انگریزوں نے تجارت کے بہانے قبضہ کیا تھا, اسی طرح سے وہ ایران پر بھی تجارت کے بہانے قبضہ کرنا چاہتے تھے. تمباکو کی تجارت کے ذریعے وہ ایران کو اپنا غلام بنانا چاہتے تھے. مرزا شیرازی نے تمباکو کے استعمال کو حرام قرار دے کر کے ان کی تمام سازشوں پر پانی پھیر دیا. لہذا یہ مراجع کبھی بھی انہیں بھاتے نہیں تھے. ان کی ہمیشہ یہی کوشش تھی یا ان کا وجود ختم کر دیا جائے یا کم از کم عوام میں ان کی اہمیت گھٹا دی جائے. ان کی عظمت کا جو سکہ بیٹھا ہوا ہے لوگوں کے دلوں میں, ان کی عظمت کو دلوں سے ختم کر دیا جائے. تاریخ گواہ ہے کہ جب جب مرجع طاقتور رہا, جب جب مرجعیت کا دائرہ وسیع رہا اور زیادہ سے زیادہ شیعہ عوام ان کے دائرے تقلید میں شامل رہے, تب تب ظالموں کو جو ہے منہ کی کھانی پڑی ہے اور انہیں مشکلات کا سامنا رہا ہے. وہ اسلامی تعلیمات کو مٹانے سے عاجز رہے ہیں. چنانچہ ایران میں حضرت آیت اللہ العظمیٰ بروجردی نہایت طاقتور مرجع کے طور پر جانے پہچانے جاتے ہیں. چاہے ایران کو جو سامراجی طاقتوں نے ذمہ داری دی تھی اسلام کو ختم کرنے کی, مٹانے کی, آیت اللہ بروجردی کے ہوتے ہوئے اس میں ہمت نہیں پڑ رہی تھی کہ وہ کھلم کھلا ان تمام منصوبوں پر عمل کرے جو اس کے آقاؤں نے جو ذمہ داریاں اس کے حوالے کی تھیں. لیکن جب اپریل سن 1961 ہجری میں 1961 عیسوی میں آیت اللہ العظمیٰ بروجردی کا انتقال ہو گیا تو وہیں سے مرجعیت کو کمزور کرنے کی سازشیں شروع ہو گئیں, کیونکہ انہیں اس بات کا خوف تھا کہ جس طرح سے آیت اللہ العظمیٰ بروجردی کے زمانے میں وہ اپنے ناپاک منصوبوں کو کھلم کھلا علنی طور پر جامع عمل نہیں پہنا سکتے تھے, اگر ان کے بعد بھی کوئی مضبوط مرجع تقلید ابھر کر کے سامنے آ گیا تو ان کو لوہے کے چنے چپوا دے گا اور وہ اپنے ناپاک مقاصد کی تکمیل نہ کر سکیں گے. لہذا کوشش یہی ہوئی کہ مرجعیت پنپنے نہ پائے. اس سازش کے سلسلے میں پہلی کوشش یہ ہوئی کہ مرجعیت کو ایران سے خارج کر دیا جائے. آیت اللہ العظمیٰ بروجردی کے انتقال کے بعد قم میں جو افراد موجود تھے جو مرجعیت کی صلاحیت رکھتے تھے, چند نام اس میں بہت نمایاں تھے, آیت اللہ العظمیٰ گل پائیگانی, آیت اللہ العظمیٰ نجفی مرشی اور آیت اللہ العظمیٰ امام خمینی. اس زمانے کے اخبارات کو اگر آپ اٹھا کر کے دیکھیں جو آیت اللہ بروجردی کے انتقال کے موقع پر چھپے ہیں کہ آئندہ کس مرجع کا احتمال ہے, تو اس میں سر فہرست امام خمینی کا نام تھا. روزنامہ اطلاعات جو شاہی دربار سے وابستہ اخبار بھی ہے, اس میں خبر جو چھپی تھی سر فہرست امام خمینی کا نام. لیکن شاہ یہ سمجھتا تھا کہ اگر کوئی مضبوط مرجع ایران میں باقی رہ گیا تو اس کے لیے اپنے منصوبوں کو جامع عمل پہنانا ممکن نہ ہوگا. لہذا اس نے کوشش یہ کی کہ مرجعیت کو ایران سے باہر بھیج دے. اگر باہر کا مرجع ہوگا تو یقیناً ایران میں اس کا اتنا اثر رسوخ نہ ہوگا, اور اگر وہ ایران کے سیاسی معاملات میں دخل دینے کی کوشش کرے گا تو عوام میں یہ پروپیگنڈا کر کے کہ یہ غیر ملکی ہیں, یہ باہر کے ہیں, یہ ہمارے ملک کو ترقی ہو پاتے ہوئے دیکھنا نہیں چاہتے ہیں, اس طرح کی یہ باتیں کر رہے ہیں, بہکایا جا سکتا ہے عوام کو. چنانچہ اس نے رسم یہ تھی کہ جب کسی مرجع کا انتقال ہوتا تھا تو اس مرجع کی تعزیت آنے والے دوسرے مرجع کو, جو اس کے بعد کا مرجع ہو سکتا تھا, اس کو پیغام تعزیت دیا جاتا تھا. شاہ نے آیت اللہ العظمیٰ بروجردی کی وفات کا پیغام تعزیت عراق میں مقیم, نجف اشرف میں مقیم آیت اللہ العظمیٰ آغائی محسن حکیم کو دیا, اور اس طرح سے باور کرانے کی کوشش کی کہ اب ان کے بعد مرجع آیت اللہ العظمیٰ حکیم ہیں. نجف کے اندر اس زمانے میں کئی افراد تھے جن کا نام مرجعیت کے طور پر لیا جا سکتا تھا. ان میں البتہ دو سر فہرست تھے, ایک آیت اللہ العظمیٰ آغائی محسن حکیم, دوسرے آیت اللہ العظمیٰ سید عبدالحادی شیرازی. آغائی عبدالحادی شیرازی کا اثر اور رسوخ ایرانیوں میں زیادہ تھا, لیکن آیت اللہ العظمیٰ حکیم چونکہ خالص عراقی تھے اور ان کا درس بھی عربی زبان میں ہوتا تھا, ان کا حلقہ احباب بھی عرب لوگ علماء تک محدود تھا. لہذا شاہ نے عمدن پیغام تعزیت نہ ایران کے کسی عالم کو دیا اور نہ یہ جو ہے عراق میں مقیم عظیم ایرانی عالم آیت اللہ العظمیٰ عبدالحادی شیرازی کو دیا. اس نے پیغام آغائے حکیم کو دیا اس لیے نہیں کہ اسے آغائے حکیم سے کوئی عقیدت تھی, اس لیے نہیں کہ اسے آیت اللہ العظمیٰ آغائے حکیم سے کوئی محبت تھی, بلکہ وہ چاہتا تھا ایسا شخص مرجع بنے جو ایران کے داخلی مسائل میں دخل نہ دے سکے, کیونکہ ایران اور عراق کے درمیان ایک چپکلش ایک کشمکش ہمیشہ رہی ہے. اگر ایران میں کچھ ہوتا اور اس میں آغائے حکیم براہ راست کوئی دخل دینے کی کوشش کرتے تو عوام کو یہی باور کرایا جاتا کہ ایک عراقی عالم ایک عرب نہیں چاہتا ہے کہ ہم ایرانی آگے بڑھ سکیں. لیکن اگر مرجعیت ایران کے اندر رہے گی, کوئی ایرانی مرجع ہوگا, تو عوام کو اس طرح سے بیوقوف نہیں بنایا جا سکتا. بہرحال مرجعیت آیت اللہ حکیم کے حوالے ہو گئی. شاہ نے جب یہ اطمینان کر لیا کہ اب مضبوط مرجعیت کوئی باقی نہیں ہے جو ہماری راہ کا روڑا بن سکتی ہے, جو ہمارے راستوں میں یہ جو ہے رکاوٹ بن سکتی ہے, تو اب یہیں سے سلسلہ شروع کر دیا گیا. آیت اللہ بروجردی کے انتقال کو ابھی ایک مہینہ بھی نہیں گزرا تھا کہ امریکہ کے اشارے پر, چونکہ کینیڈی سن 61 میں امریکہ کے صدر بن چکے تھے, امریکہ کے اشارے پر امریکہ نواز علی امینی کو جو ہے وزیر اعظم بنایا گیا جنوری سن 61 میں, اور جنوری سن 62 میں علی امینی نے وزیر اعظم بنتے ہی اصلاحات کا نعرہ بلند کیا, اقتصادی اصلاحات, اداری اصلاحات, سیاسی اصلاحات. یہ سب نعرے در حقیقت اسلامی تعلیمات کو محدود کرنے کے لیے تھے, ایران کو زیادہ سے زیادہ اغیار کا غلام بنانے کے لیے تھے. چنانچہ تمام اصلاحات کے درمیان سب سے پہلے اراضی اصلاحات کا نعرہ بلند کیا گیا, اور اراضی اصلاحات کو جنوری سن 62 میں علی امینی نے شروع کیا, اور کچھ ایسے انداز میں شروع کیا کہ علماء اگرچہ جانتے تھے کہ اس کا مقصد ایران کی زراعت کو تباہ کرنا ہے, اس کا مقصد یہ ہے کہ ایران غلے کے اعتبار سے ہمیشہ ہمیشہ کے لیے دوسرے ملکوں کا جو ہے وہ دستنگر ہو جائے, اور ہوا بھی انجام میں یہی. انجام کار بات وہاں تک پہنچ گئی تھی کہ ایران اپنی زراعت کے ذریعے سال میں زیادہ سے زیادہ ایک مہینے کا غلہ پیدا کر سکتا تھا. جس وقت انقلاب آیا ہے ایران میں صورتحال یہ ہو چکی تھی, اگرچہ اس سے پہلے ایران ایکسپورٹر تھا غلے کا, غلہ باہر بھیجا کرتا تھا, لیکن 15-16 برسوں میں ایران کو اتنا محدود کر دیا گیا کہ ایران اب غلہ باہر سے وارد کرنے لگا اپنا غلہ صرف ایک مہینے کے لیے. لیکن اس وقت اگر علماء شاہ کے خلاف آواز اٹھاتے, خاص طور سے امام خمینی نے یہ تجویز رکھی کہ اگر اس وقت ہم شاہ کے خلاف آواز اٹھاتے ہیں تو عوام میں یہ پیغام جائے گا کہ علماء جاگیرداروں, زمینداروں, وڈیروں کے حامی ہیں, کسانوں کے مخالف ہیں, اور اس طرح سے علماء کو اور ان کی آواز کو کچلنا آسان ہو جائے گا. لہذا اس وقت باوجودے کے محسوس کر رہے تھے کہ شاہ کون سا کھیل کھیل رہا ہے, خاموشی اختیار کرنے پر مجبور تھے. کچھ دنوں کے بعد امینی کو یہ جو ہے وزیر اعظم بنانے کے کچھ دنوں کے بعد شاہ نے امریکہ کا سفر کیا, اور امریکہ کے سفر میں شاہ نے حکومت امریکہ کے سامنے یہ منصوبہ رکھا, کیونکہ شاہ امینی سے خوفزدہ تھا. امینی شاہ کے اشارے پر نہیں چلتے تھے, بلکہ امینی کا تعلق چونکہ براہ راست امریکہ سے تھا, شاہ کو وہ خاطر میں بھی نہیں لاتے تھے, شاہ کو اس کا بڑا قلق تھا. شاہ نے امریکہ آنے کے بعد امریکی ذمہ داروں سے شکایت کی کہ آپ کیا چاہتے ہیں, اگر آپ یہ چاہتے ہیں کہ آپ کے ایجنڈے کو وہاں نافذ کیا جائے ہم خود کریں گے, آپ کو امینی کا سہارا لینے کی کیا ضرورت ہے, آپ امینی کے بجائے مجھ پر بھروسہ کیجئے, جو کام آپ امینی سے لینا چاہتے ہیں وہ کام میں خود کروں گا, بس آپ اجازت دیں کہ ہم امینی کو برخاست کر دیں۔ ہری جھنڈی دکھا دی گئی، اجازت مل گئی۔ چنانچہ اگست سن 62 عیسوی کو علی امینی کو جو ہے برطرف کر کے اسد اللہ علم کو وزیر اعظم بنایا گیا۔ اسد اللہ علم کم پڑھا لکھا انسان تھا اور سیاسی حلقوں میں اسے اچھی نگاہوں سے دیکھا بھی نہیں جاتا تھا۔ اسد اللہ علم میں اگر کوئی خصوصیت تھی تو وہ یہ تھی کہ اسد اللہ علم دربار کا خاص آدمی تھا، شاہ کا وفادار تھا، اس کے اشاروں پر ناچنے کے لیے وہ تیار رہا کرتا تھا۔ اسد اللہ علم کو تمام نااہلی اور نالائقی کے باوجود صرف اس لیے وزیر اعظم بنا دیا گیا۔ شاہ نے بہرحال وعدہ کر رکھا تھا کہ جو ایجنڈا آپ امینی کے ذریعے نافذ کرنا چاہتے ہیں اسے ہم خود نافذ کرنے کے لیے تیار ہیں۔ چنانچہ اس وعدے کو پورا کرنے کے خاطر اکتوبر سن 1962 عیسوی کو اسد اللہ علم نے پارلیمنٹ میں ایک بل پاس کروایا جسے انجمن ایالتی و ولایتی کا بل کہا جاتا ہے۔ اس بل میں یہ پاس کرا لیا گیا پارلیمنٹ سے، پہلے ہر وہ امیدوار جو الیکشن لڑنا چاہتا تھا ایران میں پارلیمنٹ کے لیے، کونسلز کے لیے، کسی بھی جگہ کے لیے اگر الیکشن لڑنا چاہتا تھا تو امیدوار کے لیے ووٹ لینے والے اور ووٹ دینے والے کے لیے شرط یہ تھی کہ دونوں مسلمان ہوں، پابند اسلام ہوں، اور جب حلف اٹھایا جاتا تھا تو قرآن پہ حلف اٹھایا جاتا تھا۔ اس بل کے ذریعے یہ دونوں شرطیں ختم کر دی گئیں، نہ الیکشن لڑنے والے کے لیے اسلام کی شرط رہ گئی، نہ ووٹ دینے والے کے لیے اسلام کی شرط رہ گئی۔ حلف اٹھاتے وقت بھی قرآن کے بجائے صرف آسمانی کتاب کا تذکرہ کر دیا گیا کہ آسمانی کتاب پر حلف اٹھانا ہے، یعنی یہودی بھی یہاں کا حاکم بن سکتا تھا، وزیر اعظم بن سکتا تھا، پارلیمنٹ کا رکن بن سکتا تھا، عیسائی بن سکتا تھا، کوئی قسم اٹھائے گا، حلف لے گا انجیل پر، کوئی توریت پر، کوئی یہ جو ہے زرتشتیوں کی کتاب پر۔ خلاصہ یہ دو شرطیں ختم کر دی گئیں۔ یہ دو شرطیں در حقیقت پیش خیمہ تھیں اسلام کی دیگر تعلیمات کو ختم کرنے کا اور اسلام کو سماج سے دور کر دینے کا، یہ پیش خیمہ تھا۔ یہ موقع علماء کے لیے اچھا تھا، اس موقع پر اگر وہ آواز اٹھاتے تو عوام کی حمایت انہیں یہ جو ہے مل سکتی تھی اور شاہ کے اصلی چہرے کو لوگوں کے سامنے پیش کیا جا سکتا تھا۔ چنانچہ امام خمینی نے اس موقع سے اچھا فائدہ اٹھایا۔ جیسے ہی یہ خبر پھیلی فوراً امام خمینی نے تمام مراجع قم کو، آیت اللہ العظمیٰ گل پائیگانی، آیت اللہ العظمیٰ مرشی وغیرہ جیسے جید علماء کو، حوض علمی قم کے بانی آیت اللہ شیخ عبد الکریم حائری کے بیٹے آیت اللہ شیخ مرتضی حائری کے گھر میں اکٹھا ہونے کی دعوت دی۔ سارے مراجع بڑے علماء آیت اللہ حائری کے گھر میں اکٹھا ہوئے، اس موضوع پر غور و خوض ہوا، بحث و گفتگو ہوئی۔ بحث و گفتگو کے بعد فیصلہ یہ ہوا کہ سب سے پہلے ایک ٹیلیگرام شاہ کو بھیجا جائے اور اپنی ناراضگی کا اظہار کیا جائے اور اس سے کہا جائے اس بل کو جلد از جلد منسوخ کر دیا جائے، اور دوسرے شہروں کے علماء کے نام بھی خطوط بھیجے جائیں، پیغامات بھیجے جائیں، ان کو اس خطرے سے آگاہ کیا جائے تاکہ وہ اپنے اپنے شہروں کے عوام کو بیدار کر سکیں، انہیں بتائیں کہ اس وقت دشمن کیا سازش رچ رہا ہے۔ تیسرا جو تیسری بات جو طے پائی وہ یہ طے پائی کہ علماء اور مراجع کی یہ میٹنگ، یہ اجتماع کم سے کم ہفتے میں ایک بار ضرور ہو، اور اگر ضرورت پڑے تو ایک بار سے زیادہ بھی یہ اجتماع تشکیل پاتا رہے۔ شاہ کو ٹیلیگرام بھیجا گیا، تمام مراجع کے دستخط سے ٹیلیگرام گیا جس پر آیت اللہ العظمیٰ گل پائیگانی کی بھی دستخط ہیں، امام خمینی کے بھی ہیں، آیت اللہ العظمیٰ آغا مرشی کے بھی ہیں۔ شاہ نے ٹیلیگرام ملنے کے 3 دن کے بعد علماء کو، ان مراجع کو جو جواب دیا، جواب میں سب سے پہلے تو انہیں جو خطاب کیا شاہ نے، آیت اللہ کے نام سے خطاب نہیں کیا، حجت الاسلام کے لقب سے خطاب کیا، یعنی وہ اشارہ دینا چاہتا تھا آپ مرجع نہیں ہیں، آپ کی حیثیت एक मर्जा की नहीं है, आप एक आम मौलवी हैं, एक आप आलिम हैं। उसके बाद उसमें अपने टेलीग्राम के जवाब में लिखा कि खामखा आप लोग इतना हंगामा कर रहे हैं, ये मामूली सी तब्दीली है, इसका इस्लाम से कोई ताल्लुक़ नहीं, इस्लाम को कोई ख़तरा इससे नहीं पहुँचेगा, ये बड़ी मामूली सी तब्दीली है। मराजे ने इसी तरह से असदुल्ला आलम को भी जो है वो टेलीग्राम दिया, इमाम खुमैनी ने भी उसको दिया टेलीग्राम। इमाम खुमैनी ने जब उसे टेलीग्राम दिया असदुल्ला आलम को, उसे वज़ीर आज़म के लक़ब से ख़िताब नहीं किया और उस टेलीग्राम में ये वाज़े किया कि बिल जो तुमने पास किया है ये बिल इस्लाम के ख़िलाफ़ है और हम इस सिलसिले में खामोश नहीं रहेंगे, लिहाजा तुम्हारी भलाई इसी में है, तुम्हारी खैर इसी में है, इस बिल को जल्द अज जल्द मनसूख कर दो। आलम ने उलमा के टेलीग्राम की तरफ कोई तवज्जो नहीं दी, जवाब तक नहीं दिया। लोगों ने, उलमा ने और मराजे ने आलम की इस बेतवज्जोही और लापरवाही की शिकायत की। फिर उसके बाद एक टेलीग्राम आलम को भेजा गया और उसके अंदर सख्त वार्निंग दी गई। इन तमाम मराजे में इमाम खुमैनी सबसे आगे आगे थे। इमाम खुमैनी ने अपनी तकरीर और अपनी तहरीरों से आवाम के दरमियान पूरे ईरान में एक हलचल मचा दी इस बिल के ख़िलाफ़, और लोगों को यह एहसास दिला दिया कि इस्लाम ख़तरात से जो है दोचार हो चुका है, ये बिल इस्लाम को जो है मिटाने का पेश खैमा है। नवंबर सन 62 हिजरी में शाह ने माजरत करने के बजाय उलमा के इकदाम को जो है रजत पसंदाना इकदाम करार दिया। शाह की इस तकरीर के बाद मुल्क में एतराज़ की आवाज़ें और भी तेज़ हो गईं। नवंबर के आखिर में जब तहरीकें काफ़ी औच पकड़ गईं और हर तरफ से एहतजाज की आवाज़ें जो हैं बुलंद होने लगीं, तो हुकूमत वक्त झुकने पर मजबूर हो गई। असदुल्ला आलम जो उस वक्त ये जो है वज़ीर आज़म था, उसने मराजे कराम के नाम एक टेलीग्राम भेजा, उस टेलीग्राम में बिल को मनसूख करने का उसने ऐलान किया। उलमा मराजे ये जो है खामोश होने लगे, मुतमईन होने लगे कि जो हम चाहते थे वज़ीर आज़म ने वो काम कर दिया, और जिस बात पर हमारा एतराज़ था वो एतराज़ ख़त्म हो गया। इमाम खुमैनी ने मराजे को होशियार किया कि ये उसका एक खेल है, जो बिल पार्लियामेंट में पास हुआ है वो बिल एक खसूसी टेलीग्राम के ज़रिए से मनसूख नहीं हो जाता, उसकी कानूनी हैसियत ख़त्म न होगी। आप जब खामोश हो जाएंगे, आप जब चुप हो जाएंगे, कानून तो अपनी जगह पर बरकरार है, बिल अपनी जगह पर बरकरार है, लिहाजा हमें हुकूमत को इस बात पर मजबूर करना है कि हुकूमत खुल्लम खुल्ला बयान जारी करे, सरकारी बयान, रस्मी बयान, जिसमें इस बात का ऐलान किया जाए कि वो बिल कल अदम हो गया, वो बिल ये जो है मनसूख हो गया। मराजी ने इमाम खुमैनी के इस मशवरे पर अमल करके फिर तहरीक को जारी रखा, चुनांचे इस तहरीक से मजबूर होकर के शाही हुकूमत ने दिसंबर सन 1962 में इस बिल के मनसूख होने का सरकारी तौर से ऐलान कर दिया। इस बिल के मनसूख हो जाने के बाद जिसे असदुल्ला आलम ने पेश किया था, शाह बराह रास्त खुद मैदान में दाखिल हुआ। उसने ये सोचा कि अगर हम खुद बराह रास्त कोई इकदाम करेंगे तो उलमा में इतनी हिम्मत न होगी कि वो हमारी मुखालफत करे। वो जो है वज़ीर आज़म था, असदुल्ला आलम था, जिसकी मुखालफत इन लोगों ने कर ली, लेकिन अगर मैं बराह रास्त खुद मैदान में आऊँगा तो हमारी आवाम के अंदर जो मकबूलियत है, जो महबूबियत है, उसको इस बात का गुमान था कि हमारी मकबूलियत है आवाम में, आवाम ऐसे मौके पर इन उलमा की बातों पर कान नहीं धरेंगे और हम आसानी से अपने मकसद में कामयाब हो जाएंगे। क्योंकि बहरहाल शाह ने अमरीका से वादा किया था, अली अमीनी को हटाया ही इसी वादे पर गया था। चुनांचे शाह ने इसी बिल को थोड़ी सी तब्दीली के साथ 6 उसूलों के नाम से انقلاب سفید کا نام دیا اور کہا کہ ہم اسے براہ راست عوام میں یہ جو ہے عوام سے پوچھیں گے, ریفرنڈم کرائیں گے, اگر عوام نے اسے مان لیا تو ہم اسے نافذ کر دیں گے. الفاظ بڑے خوبصورت چنے گئے تھے, ایسے الفاظ چنے گئے تھے کہ اگر علماء اس بل کی جو ہے مخالفت کرتے ہیں تو عوام میں میسج یہ جائے گا, عوام میں پیغام یہ جائے گا کہ علماء ملک کی ترقی کے مخالف ہیں اور اس بل کی جو ہے مخالفت ملک کی مخالفت قرار پائے گی. چنانچہ علماء نے پھر یہ جو ہے میٹنگ کی, مراجع قوم اکٹھا ہوئے. اکٹھا ہونے کے بعد طے پایا کہ شاہ کو ہم یہ پیغام دیں ہر طرح کی جو ہے مخالفت کرنے سے پہلے کہ شاہ اپنا ایک نمائندہ ہمارے یہاں بھیجے اور اپنے مقصد پر سے پردہ اٹھائے کہ اس انقلاب سفید کا کیا مقصد ہے. جو چھ اصول پیش کیے گئے ہیں, چھ اصولوں کے ذریعے سے شاہ کیا ثابت کرنا چاہتا ہے, کیا کرنا چاہتا ہے. چنانچہ شاہ نے بہبودی نام کے ایک شخص کو اپنا نمائندہ بنا کر کے بھیجا, جس نے آ کر کے شاہ کی طرف سے وضاحت علماء کرام کے سامنے دی. علماء نے پھر اپنے اعتراضات کو بہبودی کے ذریعے سے شاہ کے پاس بھیجا. کئی دفعہ یہ سلسلہ آتا رہا, تہران سے قم, قم سے تہران, یہ آتے جاتے رہے, لیکن نمائندہ اپنی بات سمجھانے میں علماء کو ناکام رہا. آخر میں طے پایا کہ علماء اپنا ایک نمائندہ شاہ کے پاس بھیجیں, بجائے شاہ کا نمائندہ آئے اپنا نمائندہ بھیجیں. چنانچہ آیت اللہ ہے روح اللہ ہے کمالوند, جو خرم آباد کے بڑے علماء میں ان کا شمار ہوتا تھا اور سیاسی سوجھ بوجھ کے بھی مالک تھے, ان کا انتخاب کیا گیا کہ وہ جائیں اور جا کر کے شاہ کو سے بات کریں اور پوچھیں وہ کیا کرنا چاہتا ہے, اور جو خدشات ہیں علماء کے اسے بیان کریں ملک کے سلسلے میں, اسلام کے سلسلے میں, کیونکہ علماء کی نگاہ میں یہ بل نہ ملک کے حق میں ہے اور نہ اسلام کے حق میں ہے. آیت اللہ کمالوند شاہ کے پاس تشریف لے گئے, گفتگو رہی. آخر میں شاہ نے اپنا آخری فیصلہ سنایا, زمین آسمان چاہے ایک ہو جائے, زمین آسمان پر چلی جائے, آسمان زمین پر گر پڑے, لیکن میں اس بل کو اور اس انقلاب سفید کو حتماً آگے بڑھاؤں گا, کیونکہ اگر میں اس پر عمل نہ کروں تو میرا اپنا وجود باقی نہ رہے گا. یعنی یہ اشارہ اسی چیز کی طرف ہے جو انہوں نے امریکہ میں وعدہ کیا تھا, ان کی سلطنت کی بقا کا انحصار ان کے خیال میں اسی بات پہ تھا, کیونکہ اگر وہ اس کو نافذ نہ کریں گے تو وہ امریکی حمایت سے محروم ہو جائیں گے. امریکی حمایت سے محروم ہونے کا مطلب شاہی تخت سے محروم ہونا, کیونکہ مصدق نے جس وقت تحریک چلائی تھی اس تحریک کے نتیجے میں شاہ کو ایران چھوڑنا پڑا تھا, دوبارہ واپسی امریکی حمایت کے سائے میں ہی انجام پائی تھی. تو شاہ کا نے کھل کر کے آیت اللہ ہے روح اللہ ہے کمالوند سے یہ کہا کہ میں ہر حال پر ہر قیمت پر اپنے اس منصوبے کو نافذ کروں گا, کیونکہ اگر میں نے اس سے دستبرداری کا اعلان کر دیا تو پھر ہمارا وجود ہی خطرے میں پڑ جائے گا. 22 جنوری 1963 کو ریفرنڈم کے انجام پانے کی تاریخ معین ہو گئی. امام خمینی نے اس ریفرنڈم کو بائیکاٹ کرنے کا اعلان کر دیا. امام نے اپنے بیانیے میں کہا کہ اسلام کے مقابلے میں اس کی کوئی حیثیت نہیں ہے, یہ جو ہے ریفرنڈم جعلی ہے, کیونکہ اولاً ایرانی قانون کے لحاظ سے ریفرنڈم کی کوئی گنجائش ہی نہیں ہے, اس طرح کا کوئی بھی اقدام ایرانی قانون کے اندر موجود نہیں ہے, اور پھر ریفرنڈم جن حالات میں کرایا جا رہا ہے پروپیگنڈے کے لیے, پبلسٹی کے لیے, ایک ہی طرف کو سارے اختیارات ہیں, اس کے حق ہی میں سارا یہ جو ہے پروپیگنڈا کیا جا رہا ہے, اور اس کے علاوہ جن لوگوں کو ریفرنڈم کی ذمہ داریاں سونپی گئی ہیں وہ سب بھی شاہی دربار سے وابستہ لوگ ہیں, آزاد اور شفاف ریفرنڈم ان لوگوں کے ذریعے سے ممکن ہی نہیں ہے. لہذا امام خمینی نے اس ریفرنڈم کو ناجائز قرار دیا اور اس کا بائیکاٹ کیا گیا, لیکن بہرحال شاہی حکومت نے یہ جو ہے ریفرنڈم کرایا اور نتیجہ یہ اعلان کر دیا گیا کہ 99.99% لوگوں نے اس کی حمایت میں ووٹ ڈالا ہے, اگرچہ باہر کے اخبارات نے اسی وقت شاہ کا جو ہے مذاق اڑایا, کیونکہ اس وقت جو یہ جو ہے مظاہرے ہو رہے تھے, مخالفت کی آوازیں اٹھ رہی تھیں, कहते थे भाई अगर 99.99% इसके हामी हैं तो ये जो है सड़कों पे कौन लोग हैं, ये कहां से आए हुए हैं, क्या ये आसमान से आई हुई कोई मखलूक है। बहरहाल रेफरेंडम हुआ और इसके एहतजाज में बाजार तहरान बंद हो गया, यूनिवर्सिटियां बंद हो गई, दूसरे शहरों में भी एहतजाज होने लगा। शाही पुलिस ने इन लोगों पर हमला कर दिया, बहुत सारे ये जो है मुजाहरीन जख्मी हुए और काफी तादाद में लोग गिरफ्तार हुए। शाह ने उलमा को और ये साबित करने के लिए दुनिया में कि उलमाए कौम हमारे साथ हैं, शाह ने जो है वो कुम का सफ़र किया। लेकिन इमाम खुमैनी ने शाह के सफ़र को भी जो है वो नाकाम बना दिया। हुकूमत की कोशिश ये थी कि कुछ अफराद, कुछ उलमा शाह के इस्तकबाल के लिए आएं, लेकिन इमाम खुमैनी ने ये फतवा जारी कर दिया कि जिस दिन शाह आ रहा है उस दिन घरों से निकलना ही हराम है। शराह आया कुम में, कोई आलिम उसके इस्तकबाल के लिए नहीं गया सिवाय उन चंद उलमा के जिनका दरबार से वाबस्ता होना अधर में शम्स था, ना आवाम में कोई इस्तकबाल के लिए गया, चंद उसके जो मखसूस चमचों के अलावा कोई वहाँ मौजूद न था। शाह ने गैज़ व गज़ब में भरे हुए तकरीर की और तकरीर करने के बाद शाह ने धमकियाँ भी देनी शुरू कर दी कि मैं ये कर दूँगा, मैं वो कर दूँगा, अपनी तमाम धमकियाँ वगैरह दे करके शाह चला गया। रेफरेंडम की कामयाबी के ऐलान के दो दिन के बाद माह रमज़ान शुरू हो रहा था। मराजे कराम ने और उलमा ने यह तय किया कि हम इस जाली ये जो है रेफरेंडम के खिलाफ एहतजाज करेंगे। एहतजाज का तरीका जो अपनाया गया वो ये था जिसमें अवामी जो है नुकसान भी कम से कम हो कि उलमा एहतजाजन माह रमज़ान में मस्जिदों में नमाज जमात के लिए हाजिर न होंगे। खूब रमज़ान में आमतौर से लोगों का हुजूम मस्जिदों में ज़्यादा बढ़ता है, ज़्यादा लोग नमाज जमात में आना चाहते हैं, ना हम नमाज जमात पढ़ाएंगे ना हम तकरीरें करेंगे। मस्जिदों में आवाम जब आएंगे, जब वो ये देखेंगे कि ना नमाज जमात है ना तकरीरें हैं, वजह पूछेंगे। वजह जब उनको ये बताई जाएगी कि शाह ने इस्लाम को मिटाने के लिए तदबीरें की हैं, जो इनकलाब सफ़ेद के नाम से 6 उसूल वज़ा किए गए हैं, ये ना मुल्क के हक़ में हैं ना इस्लाम के हक़ में हैं, तो लोगों की आँखें खुलेंगी और लोगों को शाह की असल हकीकत का पता चलेगा। चुनांचे पूरा माह रमज़ान उलमा ने मस्जिदों में नमाज जमात नहीं पढ़ाई और तकरीरें भी नहीं की। उलमाए कराम ने माह रमज़ान में अपना एहतजाज दर्ज कराया, आवाम तक अपनी आवाज़ पहुंचाई। 14 मार्च सन 1964 ईस्वी में शाह ने दसूल का सफ़र किया। दसूल की वहदती एयरबेस पर उसने एक तकरीर की। तकरीर के दौरान उसने जी खोल कर उलमा की तौहीन की और उन्हें इस बात की धमकी दी कि अगर वो अपनी हरकतों से बाज नहीं आते हैं, अगर मुखालफतों का सिलसिला जारी रखते हैं तो उन्हें बड़ी शिद्दत के साथ सरकोप किया जाएगा। एक हफ्ते के बाद नौरोज़ शुरू हो रहा था। शाह की इस तकरीर के बाद 21 मार्च को नौरोज़ शुरू होता है। इमाम खुमैनी ने नौरोज़ से पहले एक बयान जारी किया और बयान जारी करके कहा इस साल हम नौरोज़ के दिन खुशी नहीं मनाएंगे बल्कि गम मनाएंगे। नौरोज़ के दिन को इमाम खुमैनी ने उमूमी अज़ा में तब्दील कर दिया कि जिस वक्त इस्लाम की तौहीन हो रही है, इस्लाम को जो है मिटाने की साजिशें हो रही हैं, वो मौका गम मनाने का है, खुशी मनाने का नहीं है। नौरोज़ के मौके पर आमतौर से आवाम कुम आया करते थे हज़रत मासूमा की ये जो है ज़ियारत के लिए और मराजे और उलमाए कराम से की खिदमत में हाज़िरी देने के लिए। जब लोग कुम में आए उन्हें खबर मिली تو لوگوں کے غم و غصے کا عالم دیکھنے کے قابل تھا. لوگ علماء کے گھر جا رہے تھے مبارکباد دینے کے لیے نہیں, بلکہ علماء کے گھر جا رہے تھے اپنے غم و غصے کا شاہی حکومت کے خلاف اظہار کرنے کے لیے. دوسرے دن نوروز کے دوسرے دن یعنی یہ جو ہے 22 مارچ, اس سال مطابق 25 شوال تھی. 25 شوال امام جعفر صادق علیہ السلام کی شہادت کا دن ہے. اس دن حضرت آیت اللہ العظمیٰ آغا گلپیگانی کی طرف سے مدرسہ فیضیہ میں مجلس تھی. شاہ نے سادے لباس میں اپنے کمانڈوز کو قم بھیجا تھا, قم جا کر کے ہلڑ ہنگامہ کریں, علماء کو یہ جو ہے مرعوب کریں. چنانچہ اس دن اکثر مراجع کے گھروں میں بھی مجلسیں ہوا کرتی تھیں, امام خمینی کے گھر میں بھی مجلس ہو رہی تھی. پہلے شاہی کمانڈو سادے لباس میں وہاں گئے, وہاں کی مجلس کو درہم برہم کرنے کے لیے بے موقع صلوات بھیج کر کے جملے بازی کر کے امام خمینی نے آیت اللہ خلخالی سے کہا کہ جا کے اعلان کر دو کہ یہ لوگ خاموش بیٹھے رہیں, ورنہ میں جا کر کے حرم کے اندر تقریر کروں گا, فیضیہ کے اندر جا کر کے تقریر کروں گا. ان کا اثر یہ ہوا کہ وہ لوگ خاموش ہو گئے اور امام خمینی کے گھر کی مجلس کو درہم برہم کرنے میں وہ ناکام ہوئے. اس کے بعد یہ لوگ مدرسہ فیضیہ کی طرف گئے, جہاں پر آیت اللہ العظمیٰ آغا گلپیگانی کی طرف سے مجلس ہو رہی تھی. وہاں جا کر کے انہوں نے درہم برہم کیا اس مجلس کو, اور وہاں کے اوپر انہوں نے وحشیانہ حملہ کیا. امام خمینی نے جب یہ منظر دیکھا اور اس کی خبر ان کو ملی کہ مدرسہ فیضیہ میں ہلڑ ہنگامہ ہو رہا ہے, کمانڈوز نے حملہ کر دیا ہے, اور وہ فوج جو باہر کھڑی ہوئی تھی اس فوج نے گولی باری شروع کر دی, بہت سارے طالب علم مارے گئے, بہت سارے طالب علم زخمی ہوئے, بڑی بے دردی کے ساتھ مارا گیا انہیں, چھتوں پر سے اٹھا اٹھا کر کے ان کو پھینکا جا رہا تھا, ان کے اماموں کو آگ لگا دی گئی, قرآن مجید کو آگ لگائی گئی, کتابیں جلا دی گئیں. ایک عجیب خوف اور وحشت کا عالم طاری ہو رہا تھا. امام خمینی کو جب اطلاع ملی انہوں نے فیصلہ کیا کہ میں ابھی اسی وقت فیضیہ جاؤں گا, لیکن لوگوں نے امام کو وہاں سے جانے سے روکا کیونکہ امام کی جان کو خطرہ تھا. بڑی مشکل سے امام خمینی کو اس بات پہ آمادہ کیا گیا کہ وہ باہر نہ نکلیں, لیکن امام خمینی نے ڈرے بغیر, کیونکہ شاہ کا مقصد تھا خوف قائم کرنا, ہراساں کرنا تاکہ آئندہ علماء اف نہ کر سکیں, امام خمینی نے شاہ کے اس منصوبے کے برخلاف ایک شدید اللہن بیان جاری کیا. اس بیان میں امام خمینی نے یہ اعلان کیا کہ میں نے یہ حتمی فیصلہ کر لیا ہے کہ میں خاموش نہیں بیٹھوں گا, میں اس فاسد حکومت کو اکھاڑ پھینکوں گا, یا خدا کی بارگاہ میں عذر کے ساتھ حاضر ہو جاؤں گا. یعنی اگر میں اسے اکھاڑ پھینکنے میں کامیاب نہ ہوا تو جامع شہادت نوش کر کے خدا کے پاس چلا جاؤں گا اور خدا کی بارگاہ میں عذر پیش کروں گا کہ بار الہ جتنا میں کر سکتا تھا میں نے کیا. اس کے بعد اپنے بیان میں امام خمینی نے علماء اسلام کو خطاب کیا, اے علماء اسلام, آپ بھی قطعی فیصلہ کر لیجئے, اٹھ کھڑے ہوئیے اور یاد رکھیے کہ کامیابی آپ کے قدم چومے گی. امام خمینی کے اس بیان نے طلباء اور علماء کو ایک نیا حوصلہ دیا. شاہ کی وہ سازش پورے طور سے ناکام ہو گئی. 25 شوال سے لے کر کے محرم کے آغاز تک مختلف انداز سے امام خمینی نے تحریک کو باقی رکھا اور زندہ رکھا اسے. جب ماہ محرم کا آغاز ہونے لگا تو امام خمینی نے اس تحریک کو اور وسعت بخشی, لوگوں کو آمادہ کیا کہ اس ماہ محرم میں جہاں تک ہو سکے شاہی مظالم پر سے پردے ہٹائے جائیں, اس کی سازشوں سے عوام کو آگاہ کیا جائے. محرم کا مہینہ بہترین موقع تھا ظلم کے خلاف آواز اٹھانے کا, کیونکہ یہ وہ موقع ہوتا ہے جب عوام کے اندر ایک نیا جذبہ, ایک نئی امنگ پیدا ہو چکی ہوتی ہے, जुल्म के खिलाफ आवाज उठाने का उनके अंदर एक नया हौसला पैदा होता है माह मुहर्रम में। सावाक को भी इस बात का एहसास था। सावाक शाह की खुफिया तंजीम थी जिसका पूरा नाम था साजमान अमनियत व इत्तलात किश्वर, इसका मुखफ्फ बनता था सावाक। बहुत ही खौफनाक तंजीम ये थी, लोग इससे बहुत खौफजदा रहा करते थे। सावाक ने वो उलमा जो तकरीरें किया करते थे उनको अपने ऑफिस में तलब किया और तलब करने के बाद उन्हें धमकियां दीं और उनसे कहा कि आप अपनी तकरीरों में तीन बातों का खास ख्याल रखें। सबसे पहले आप शाह के खिलाफ कोई बात न कहें, दूसरे इसराइल के खिलाफ कोई बात न कहें, तीसरे आवाम के दरमियान ये न कहें कि इस्लाम खतरे में है। इमाम खुमैनी को जब इसकी इत्तला मिली कि शाह ने इस तरह से आवाज़ को दबाने के लिए, गला घोटने के लिए उलमा का यह मंसूबा बनाया है, तो इमाम खुमैनी ने कुम में मौजूद मराज कराम की मीटिंग बुलाई और मीटिंग में इमाम खुमैनी ने मराजे के सामने ये मंसूबा रखा कि तजवीज़ रखी कि हम जितने हैं, यानी ये जो है मराज कराम, वो ख़ुद मुहर्रम में आवाम से ख़िताब करें और आवाम को इन्हीं तीन नुक्तों की तरफ तवज्जो दिलाएं, क्योंकि जब मराजे तकरीर करेंगे तो जो छोटे उलमा हैं उनको भी हौसला होगा, उनकी भी हिम्मत बधेगी। इमाम खुमैनी ने खुद 3 जून सन 1963 को बाद ज़ोहर आशूर का दिन मदरसे फैजिया में आकर हज़ारों के मजमे में तकरीर फरमाई। इमाम खुमैनी ने पहले करबला के अलमनाक वाकयात बयान किए, उसके बाद इमाम जाफर सादिक अलैहिस्सलाम की शहादत के मौके पर फैजिया में शाही फ़ौज ने जो ज़ुल्म व सितम ढाए थे उन्हें बयान किया और दोनों वाकयात के दरमियान मुमासलत और मुशाबहत को बयान किया। बयान करने के बाद इमाम खुमैनी ने उस बात की तरफ भी इशारा किया कि सावाक की तरफ से ये कहा गया है कि इन तीन चीज़ों के बारे में कोई गुफ्तगू न करें। इमाम खुमैनी ने इस इशारे के बाद आवाम से ख़िताब करके कहा कि इसराइल नहीं चाहता इस मुल्क में उलमाए इस्लाम का नामो निशान बाकी रहे। इसराइल इस मुल्क में इस्लामी अहकाम व क़वानीन को देखना नहीं चाहता। इसराइल ने अपने मनहूस कारंदों के ज़रिए मदरसे फैजिया को तहस नहस कर दिया, वो हमें कुचल रहा है, आप लोगों को कुचल रहा है। इसराइल को अपने मकासद में कामयाब कराने के लिए हुकूमत ईरान इसराइली एजेंडे के तहत हमारी कुवतें हमारी तौहीन कर रही है, हमारी कौम मुसीबतों में गिरफ्तार है और हमारी तमाम मुसीबतों की जड़ यही तीन चीज़ें हैं। अगर हम ये न कहें कि इस्लाम ख़तरे में है तो क्या वाकई इस्लाम ख़तरे में नहीं है? अगर हम ये न कहें कि शाह ऐसा वैसा है तो क्या वाकई शाह ऐसा वैसा नहीं है? अगर हम ये न कहें कि इसराइल इस्लाम और मुसलमानों के लिए ख़तरा है तो क्या इसराइल इस्लाम और मुसलमानों के लिए ख़तरा नहीं है? सवाल ये है कि शाह और इसराइल के दरमियान क्या रिश्ता है कि सावाक ये कहती है कि न शाह के बारे में कुछ कहो न इसराइल के मुतालिक कुछ कहो। सावाक की निगाह में क्या शाह इसराइली है? इमाम खुमैनी की इस वलवला अंगेज तकरीर का असर अवाम के ऊपर बहुत ज़्यादा हुआ। वो खौफ की फ़जा जो शाह कायम करना चाहता था यकसर वो फ़जा ख़त्म हो गई, वो दीवार टूट गई। शाह ने लोगों को सबक सिखाने के लिए और अपने ज़ाम नाक़िस में इमाम खुमैनी को जो है सबक सिखाने के लिए 5 जून 1963 को सहर के वक्त इमाम खुमैनी के घर पे हमला करके उन्हें ये जो है गिरफ़्तार किया, गिरफ़्तार करके तहरान पहुंचाया गया और इमाम खुमैनी को एक काल कोठरी में तन्हा कैद कर दिया गया। 2 महीने के बाद इमाम खुमैनी को उस काल कोठरी से निकाल करके फ़ौजी छावनी में जो है मुंतकिल किया गया। जैसे ही ईरानी आवाम को ये इत्तला मिली कि उनका महबूब कायद, उनका महबूब रहनुमा, उनकी आंखों को खोलने वाला कायद, उन्हें बेदार करने वाला रहनुमा गिरफ्तार कर लिया गया है, गिरफ्तारी की खबर जंगल की आग की तरफ फैली। लोग एहतजाज करते हुए सड़कों पर निकल आए। लोगों का नारा था या मार्ग या खुमैनी, या हम इमाम खुमैनी को आज़ाद कराएंगे या जाम शहादत नोश कर लेंगे। शाही फौज ने नहायत दरिंदगी के साथ इन निहत्थे ये जो है मुजाहरा करने वालों पर गोलियां बरसानी शुरू कर दी। दो दिन में 15,000 अफराद शहीद किए गए। और सबसे ज़्यादा दर्दनाक वाकया तो वो था जब ये जो है वरामीन के बाकराबाद नामी गांव के किसान कफन पहने हुए अल्लाहु अकबर के नारे लगाते हुए तेहरान की तरफ आगे बढ़ रहे थे, उन्हें रास्ते में रोक करके सारे के सारे किसानों का कत्लेआम कर दिया गया। एक भी वहां से जिंदा वापस नहीं आ सका। इसके बाद उलमा और मराजे किराम मशहद, शिराज, कुम छोड़कर सब के सब तेहरान की जानिब रवाना हुए और सब वहां धरना दे के बैठ गए कि हम उस वक्त तक यहां से न जाएंगे जब तक इमाम खुमैनी को आज़ाद नहीं कर दिया जाता। इमाम खुमैनी 2 महीना फौजी छावनी में रहे और उसके बाद 3 अगस्त को आवाम के एहतजाजी दबाव से मजबूर होकर के हुकूमत वक्त ने उनको छावनी से निकाल करके तेहरान के शुमाली इलाके में कैतरिया नामी महल्ले में एक घर में ये जो है नज़रबंद कर दिया गया। जिस वक्त इमाम खुमैनी को छावनी से निकाल करके नज़रबंद किया गया है उस वक्त ये अफवाह भी फैलाई गई कि ये नज़रबंदी इमाम खुमैनी और हुकूमत के दरमियान एक समझौते का नतीजा है। इमाम खुमैनी से यह समझौता हो गया है कि आइंदा वो किसी किस्म की सियासी एक्टिविटीज़ में हिस्सा नहीं लेंगे और शाही दरबार की तरफ से ये मशहूर किया गया कि ये सब कुछ जो इस अरसे में हुआ है ये सब असदुल्ला आलम वज़ीर आज़म की गलत हिकमत अमली का नतीजा है। सारा इल्ज़ाम उसके सर डाल दिया गया, यानी जो लोग मारे गए, जो शहीद किए गए, इस्लाम की तौहीन हुई, उलमा की तौहीन की गई, ये सारे का सारा कसूर असदुल्ला आलम का था, शाह का कोई कसूर नहीं था। चुनांचे असदुल्ला आलम को ये जो है माजूर कर दिया गया, उनका ओहदा उनसे छीन लिया गया ताकि आवाम मुतमईन होकर के अपने घरों में बैठ जाएं और अपने कामकाज में ये जो है मसरूफ हो जाएं। असदुल्ला आलम के बजाय 8 मार्च को हुसैन अली मंसूर को वज़ीर आज़म के तौर के ऊपर पेश किया गया। हुसैन अली मंसूर ने वज़ीर आज़म बनने के बाद जो तकरीर की है, तकरीर में उन्होंने उलमा का बहुत एहतराम किया, इस्लाम की तारीफ़ें की कि इस्लाम जो है एक तरक्की याफ्ता दीन है, इस्लाम तरक्की के शाना बशाना चलता है और तरक्की याफ्ता तरीन दीन इस्लाम है और उलमा का क्या कहना है, शाह की तो ख़ास इनायतें हमेशा उलमा के साथ रही हैं, मरहमतें शाह की हमेशा उलमा के लिए रही हैं। इस तरह से अवाम में तासर देना चाहा कि अब हालात तब्दील हो गए हैं, वह मसाइल नहीं रह गए हैं। 2 दिन के बाद इमाम खुमैनी को मंसूर की तकरीर के 2 दिन के बाद इमाम खुमैनी को तेहरान से कुम पहुंचा दिया गया खामोशी के साथ। 7 अप्रैल 1964 के अखबार में ये खबर छापी गई कि अल्हम्दुलिल्लाह उलमा ने भी इनकलाब सफ़ेद की अहमियत को मान लिया है और दूसरे लोगों के शाना बशाना वो भी इनकलाब सफ़ेद को कामयाब बनाने के लिए कोशा हो गए हैं और इमाम खुमैनी, जैसा कि पहले भी अर्ज़ किया कि उनसे समझौता हो गया है कभी लोग सियासत में हिस्सा नहीं लेंगे। 7 अप्रैल के अखबार में जब यह खबर छपी तो इमाम खुमैनी ने 10 अप्रैल को ایک نہایت تاریخی تقریر کی، نہایت ولولہ انگیز تقریر کی، اور 10 اپریل 1964 کی اپنی تقریر میں امام خمینی نے اخبارات میں چھپی ہوئی تمام خبروں کی تکذیب کر دی، اور جھٹلاتے ہوئے ان خبروں کو امام خمینی نے فرمایا، اگر خمینی کو سولی پر بھی لٹکا دیں پھر بھی وہ سمجھوتا نہیں کرے گا۔ میں ان مولویوں میں سے نہیں ہوں جو یہاں بیٹھ کر صرف تسبیح ہلاتا رہوں، میں پاپ نہیں ہوں کہ صرف اتوار کو کچھ مراسم انجام دے کر ہفتہ بھر عیش کرتا رہوں اور کسی کام سے کوئی واسطہ نہ رکھوں۔ اسلامی استقلال و آزادی کا مرکز یہاں ہے، اس ملک کو مصائب و آلام سے رہائی دلانا ضروری ہے۔ امام خمینی نے جس طرح سے لوگوں کو بیدار کیا اور لوگوں کو واقف کرایا، اس طرح سے شاہ کی ساری سازشیں ناکام ہوتی گئیں۔ 5 جون 1963 کو جس تحریک کا امام خمینی نے مدرسہ فیضیہ سے آغاز کیا تھا اور جس کے نتیجے میں امام خمینی گرفتار کیے گئے اور امام خمینی کے رہائی کے لیے سڑکوں پر آئے ہوئے عوام میں سے 15,000 افراد شہید کیے گئے، اس تحریک کا نتیجہ یہ نکلا کہ ابھی تک اپوزیشن یا قوم پرستوں کے ہاتھوں میں تھی یا کمیونسٹوں کے ہاتھوں میں تھی۔ یونیورسٹیوں کے اندر طلباء میں مذہب کا نام و نشان نہیں تھا، طلباء جب کسی تحریک میں حصہ لینا چاہتے تھے تو ان کے سامنے دو ہی آپشن تھا، یا دائیں بازو کے جو ہے قوم پرستوں کی طرف چلے جائیں یا بائیں بازو کے کمیونسٹوں کی طرف چلے جائیں۔ لیکن امام خمینی کی اس تحریک کے نتیجے میں تحریک دائیں اور بائیں بازو کے ہاتھ سے جو ہے نکل کر کے ان لوگوں کے ہاتھوں میں آ گئی جو دیندار تھے، دین کے پیرو تھے، وفادار تھے دین کے۔ دوسرا فائدہ اس کا یہ ہوا کہ شاہ بے نقاب ہو گیا۔ اب تک صرف یہی کہا جاتا تھا کہ فلاں غلطی حکومت کا کام ہے، یہ جو ہے وزیر اعظم نے یہ کر دیا، فلاں وزیر نے یہ کر دیا، لیکن اس تحریک سے لوگوں پر یہ واضح ہو گیا کہ تمام برائیوں کی جڑ خود شاہ ہے، وزراء اور وزیر اعظم تو اعلی کار ہیں اس کے، جو وہ چاہتا ہے وہی کیا جا سکتا ہے۔ ابھی تک مخالفین جو ہوا کرتے تھے، مخالفین کی کوشش یہی ہوتی تھی کہ شاہی نظام کے سائے میں ہی حکومت کی اصلاح کر دی جائے، لیکن اب اس تحریک کے نتیجے میں یہ بات سامنے آئی کہ شاہی نظام کے رہتے ہوئے حکومت کی اصلاح ناممکن ہے۔ اگر ہم حکومت کی اصلاح کرنا چاہتے ہیں تو شاہ کی اصلاح کرنا پڑے گی۔ اب نشانے پر حکومت نہیں تھی، نشانے پر خود شاہ آ چکا تھا۔ یونیورسٹیاں دائیں اور بائیں گروپوں سے آزاد ہو گئیں اور مذہبی افراد کا اقتدار یونیورسٹیوں کے اندر قائم ہو گیا۔ کچھ مہینوں کے بعد یعنی 1964 کو حسین علی منصور کی حکومت کے زمانے میں خفیہ طور سے ایک بل پاس کیا گیا جس کی اطلاع امام خمینی کو ہو گئی۔ پارلیمنٹ میں اگرچہ بہت ہی خفیہ طریقے سے اس بل کو پاس کیا گیا تھا، اس بل کے روح سے امریکی فوجی یا امریکی یہ جو ہے مشیر جو ایران میں مقیم تھے، وہ ان کے اہل خانہ، ان سے وابستہ تمام افراد ایرانی قانون کی دسترس سے آزاد تھے۔ یعنی اگر کوئی امریکی ایران میں کتنا ہی بڑا جرم کر دے، ایرانی عدالتوں کو اس پر مقدمہ قائم کرنے کا حق نہیں تھا۔ جس دن امام خمینی کو اس بات کی اطلاع ملی، امام نے اس خبر کو عوام میں پھیلانے اور اسے فاش کرنے کا فیصلہ کر لیا۔ 26 اکتوبر شاہ کی یہ جو ہے پیدائش کا دن تھا۔ حکومت کی کوشش یہ تھی کہ شاہ کا 45واں جشن ولادت بڑے دھوم دھام سے منایا جائے، اور اس ہلڑ ہنگامے میں وہ جو خفیہ طریقے سے بل پاس ہوا ہے اس کی خبر ایسی گم ہو جائے کہ کسی کو کانو کان اطلاع ہی نہ ملے۔ صرف شاہ کے جشن ولادت کی خوشی نہیں منائی جا رہی تھی، یہ سارا ہلڑ ہنگامہ خاص طور سے اس لیے کیا جا رہا تھا کہ لوگوں کی توجہ اس بل سے ہٹ جائے، لیکن امام خمینی نے اپنی حکیمانہ قیادت کے ذریعے اور ہوشیارانہ یہ جو ہے منصوبوں کے ذریعے فراست ایمانی کے سائے میں شاہ کی سازش کو بھی ناکام کر دیا۔ اسی دن 26 اکتوبر کو، جس دن شاہ کی ولادت کا جشن منایا جا رہا تھا، امام خمینی نے ایک نہایت ولولہ انگیز تقریر کی ہے، اور اس ولولہ انگیز تقریر کے ذریعے امام خمینی نے اس نئے جرم کی نقاب کشائی کر دی اور سارے لوگوں کو اس نقطے کی طرف متوجہ کر دیا، ہوشیار کیا کہ ایران کے اوپر بہت بڑی مصیبت آنے والی ہے۔ چنانچہ امام خمینی جب تقریر کے لیے آئے ہیں تو ان کے چہرے پر غم و اندوہ اور غصے کا صاف اثر دیکھا جا سکتا تھا۔ امام خمینی نے جب تقریر شروع کی ہے، بسم اللہ الرحمن الرحیم کے بعد امام نے انا للہ و انا الیہ راجعون پڑھا۔ اس ایک جملے سے، اس ایک آیت کے ذریعے انہوں نے یہ بھی بتایا کہ جو بل پاس ہوا ہے وہ ہماری قوم کے لیے موت کا پیغام ہے، اور امام خمینی نے یہ بھی بتایا کہ ہم حوصلہ ہارنے والے نہیں ہیں، ہم ہمت ہارنے والے نہیں ہیں، ہم موت سے ڈرتے نہیں ہیں، کیونکہ ہمیں بہرحال ایک دن مرنا ہی ہے، ہم اللہ کی ملکیت ہیں، ہمیں اسی کی طرف واپس جانا ہے۔ قربانی دینے کا بھی اسی ایک جملے سے اعلان کر دیا۔ اس کے بعد امام خمینی نے اپنی تقریر میں فرمایا، آج ایرانی حکومت نے ملک کی آزادی کو بیچ دیا ہے اور عملی طور سے یہ ثابت کر دیا ہے کہ وہ امریکہ کی کٹھ پتلی ہے۔ یہ دن ملت ایران کی عزا کا دن ہے، خوشی کا دن نہیں ہے۔ عوام اگر اپنے گھروں پر سیاہ جھنڈے لگائیں تو برحق ہے۔ آپ نے حکومت کے اراکین اور پارلیمان کے اراکین کو امریکی غلام بتاتے ہوئے شرق و غرب کی حکومتوں کی مذمت کرتے ہوئے فرمایا، اگر کسی کی گاڑی سے کوئی امریکی کتا بھی کچل جائے تو اسے سخت سزا دی جائے گی، چاہے وہ شاہ ایران ہی کیوں نہ ہو، لیکن اگر کوئی امریکی باورچی شاہ ایران کو بھی کچل دے تو کسی کو اس پر اعتراض کا حق نہیں ہے۔ امام خمینی نے اپنی تقریر کو جاری رکھتے ہوئے یہ تاریخی جملہ کہا کہ امریکہ برطانیہ سے بدتر، برطانیہ امریکہ سے بدتر، روس ان دونوں سے بدتر، یہ سب ایک دوسرے سے بدتر، لیکن آج ہمارا مقابلہ امریکہ سے ہے۔ امام خمینی نے اس تقریر کے علاوہ ایک بیان بھی جاری کیا، اور اس بیان کے ذریعے اس بل کو غلامی کی دستاویز قرار دیا۔ اس تقریر کے 26 اکتوبر کو یہ تقریر ہوئی ہے، تقریر کے 9 دن کے بعد یعنی 4 نومبر سن 1964 کو امام کے گھر کے اوپر رات میں کمانڈوز نے حملہ کیا ہے اور فوراً گرفتار کر کے آپ کو تہران پہنچایا گیا، اور اسی دن کارگو جہاز کے ذریعے ترکی آپ کو بھیج دیا گیا، وہاں جلا وطن کر دیا گیا، اور وہاں امام خمینی نے قید و بند کی صحبتیں برداشت کرنا شروع کی۔ کچھ دنوں کے بعد ان کے فرزند آیت اللہ سید مصطفیٰ خمینی کو بھی ترکی بھیج دیا گیا اور شدید ترین نگرانی میں انہیں وہاں رکھا گیا۔ امام خمینی نے ترکی میں 11 مہینے تک مصائب و آلام برداشت کیے۔ امام خمینی کو جب گرفتار کیا گیا، ایران کے اندر احتجاج کی پھر سے ایک لہر شروع ہو گئی، دکانیں بند ہونے لگیں، ہڑتالیں ہونے لگیں، یہاں مظاہرہ وہاں جلوس، جلوس میں گولیاں بھی چلتی تھیں، لوگ مارے بھی جاتے تھے، زخمی بھی ہوتے تھے۔ 11 مہینے تک عوامی احتجاج جاری رہا، حکومت نے عوامی احتجاج کے دباؤ سے مجبور ہو کر کے امام خمینی کو ترکی سے عراق بھیجا۔ حکومت کا مقصد یہ تھا، نظریہ حکومت کا یہ تھا کہ وہ امام خمینی کو ترکی سے عراق بھیج کر کے دو مقصد حاصل کر لے گی، ایک طرف سے عوام پرسکون ہو جائیں گے کہ چلو اب تو مولا کے جوار میں پہنچ گئے ہیں امام خمینی، بڑی خوشی کی بات ہے، مطمئن ہو جائیں گے، दूसरी ये कि उसके ख्याल में नजफ जय्यिद उलमा का जो है मरकज था, बड़े बड़े उलमा वहाँ पर हैं, इमाम खुमैनी उनके दरमियान जा कर के गुम हो जाएंगे। और खुसूसन चूँकि नजफ ने अपने को सियासत से दूर रखा था, लिहाजा इमाम खुमैनी के वहाँ एक न चलेगी और वो भी वही रास्ता अपनाने पर मजबूर हो जाएंगे जो वहाँ का आम रवैया है, यानी इमाम खुमैनी भी अपने को सियासत से दूर कर लेंगे। चुनांचे इमाम खुमैनी को 14 नवंबर सन 1900 5 अक्टूबर सन 1965 ईस्वी को तुर्की से जो है बगदाद रवाना कर दिया गया। 5 अक्टूबर सन 1965 को इमाम खुमैनी जब बगदाद पहुँचे हैं तो शाह की तवक्कात के बरखिलाफ़ बगदाद में इमाम खुमैनी का बड़ा ज़बरदस्त इनकलाब हुआ। वहाँ के मौजूद मराजे और उलमा ने अपने नुमाइंदे भेजे इमाम खुमैनी के इस्तकबाल के लिए। काजमैन गए, वहाँ इस्तकबाल, सामर्रा पहुँचे, वहाँ इस्तकबाल। जब करबला पहुँचे हैं इमाम खुमैनी तो करबला के शहरी और उलमा करबला से 30 किलोमीटर बाहर निकल कर के आए इमाम खुमैनी के इस्तकबाल के लिए। शायद ये समझता था कि वहाँ पर वो दब जाएंगे, वहाँ पर उन्हें कोई पहचानेगा नहीं, लेकिन मामला उल्टा निकला। उसके बाद जब इमाम खुमैनी करबला से ये नजफ आए हैं तो वहाँ पर मराजे कराम और बड़े बड़े उलमा आपके इस्तकबाल के लिए और आपसे ये जो है मुलाकात के लिए इमाम खुमैनी के घर पे आने लगे। जब उलमा आते थे, मराजे आते थे, तो इमाम खुमैनी उनको ईरान के हालात से आगाह करते थे। तहरीक के बारे में जो उनके जहनों में ये जो है शुभात थे उसको इमाम खुमैनी दूर करते। शाह ने यह सोचा था कि वहाँ जा कर के तहरीक दब जाएगी, नतीजा उल्टा निकला, तहरीक ने और ज़ोर पकड़ लिया। वो उलमा, वो मराजे जो कल तक सही इत्तलात उनके पास इनकलाब की नहीं थी, इमाम खुमैनी के ख्यालात की सही तर्जमानी उन तक नहीं हो सकी थी, अब बराह रास्त जब उन्होंने इमाम खुमैनी से गुफ्तगू की और उनके ख्यालात को सुना, उनके अफकार को सुना, उनका जहन साफ हो गया और वो भी इमाम खुमैनी के हमनवा हो गए। इमाम खुमैनी ने नजफ आने के बाद, 5 अक्टूबर को आप नजफ आए हैं, 14 अक्टूबर को इमाम खुमैनी ने नजफ में अपनी पहली तकरीर की है, अपना दर्स शुरू किया है बाकायदा। 14 नवंबर सन 1965 को अपनी पहली ही तकरीर में इमाम खुमैनी ने इस्लामी निज़ाम हुकूमत को पेश किया कि इस्लाम में हुकूमत का तसव्वुर है या नहीं, निज़ाम हुकूमत क्या है। चूँकि इससे पहले हौज़ाए इल्मिया में चूँकि मायूसी छाई हुई थी, किसी को उम्मीद और तवक्को ही नहीं थी कभी हुकूमत इस्लामी कायम भी हो सकती है इमाम के ज़हूर से पहले, लिहाजा इस सिलसिले में वो बहस गुफ्तगू भी नहीं करते थे, जस्तजू भी नहीं करते थे। अगरचे हमारे ये जो है मसादिर मौजूद थे, कुरान और सुन्नत में इसके वाज़े इशारे मौजूद थे और साबिक के बाद उलमा इस सिलसिले में कुछ किताबें लिख भी चुके थे, लेकिन हालात की मायूसी के बिना पर अब इस बहस गुफ्तगू को जो है वो ज़रूरी ही नहीं समझा जाता था। इमाम खुमैनी ने सर नौ इस बाब को खोला और नहायत फ़कीहाना अंदाज में मुस्तदल तरीके से कुरान और हदीस की रोशनी में इस्लामी निज़ाम हुकूमत को पेश किया और अपनी इस तकरीर में उलमा की जिम्मेदारियों की तरफ तवज्जो दिलाई कि आपकी ज़िम्मेदारी है कि आप लोगों के दरमियान जाएं, अवाम को बेदार करें, अवाम को होशियार करें और इस्लामी निज़ाम हुकूमत कायम करने के लिए ज़मीन को हमवार करें। इस तरह से इमाम खुमैनी के अय्याम नजफ में ये जो है गुजरने लगे। शाह ने प्रोपेगेंडा ये कर रखा था कि इमाम खुमैनी की फ़िक्ही सलाहियत, इल्मी सलाहियत कुछ नहीं है। उसका यह ख्याल था कि जब वो नजफ के जय्यिद उलमा के सामने आएंगे तो इमाम खुमैनी का चिराग गुल हो जाएगा। इमाम खुमैनी ने ऐसे इल्मी माहौल में अपना फ़िक्ही दर्स इज्तिहाद को शुरू किया, जिसे दर्स ख़ारिज के नाम से याद किया जाता है। बहुत सारे ऐसे उलमा आज भी मौजूद हैं नजफ में उस वक्त थे, जिनका बयान है कि हम लोग इमाम खुमैनी के दर्स में जाया करते थे कि जाकर के उन पर एतराज़ करेंगे, वो हमारे एतराज़ात का जवाब न दे सकेंगे, वो लाजवाब हो जाएंगे, दूसरे दिन से अपना दर्स बंद कर देंगे। یعنی وہ ان کے درس میں ان سے پڑھنے نہیں گئے تھے، ان کو یہ جو ہے ذلیل کرنے گئے تھے، کیونکہ انہیں اطلاعات جو امام خمینی کے بارے میں پہنچائی گئی تھیں وہ اطلاعات درست نہیں تھیں، کیونکہ وہ زمانہ وہ تھا جب انفارمیشن کے جو ہے ذرائع بہت محدود تھے، جستہ گریختہ ان سے جو خبریں آ جایا کرتی تھیں اسی سے لوگوں کو اطلاع ملتی تھی. لیکن علماء کہتے ہیں کہ ہم لوگ پہلے دن ان کے درس میں گئے، جب انہوں نے درس دینا شروع کیا ہم لوگوں نے اعتراض کیا، انہوں نے اعتراض کا جواب دیا، پھر اعتراض، پھر جواب، پھر اعتراض، پھر جواب. سوچا کہ چلو آج پہلے دن اتفاق سے وہ اعتراضات ہوئے تھے جس کا جواب ان کو معلوم تھا، کل پھر اعتراض کر کے دیکھیں گے. دوسرے دن پھر جب وہ گئے پھر اعتراض کر رہے ہیں، پھر جواب دے رہے ہیں، پر نہیں لگتا ہے کہ کچھ جانتے ہیں، بالکل سے پیدل نہیں ہیں. اسی طرح سے سوال جواب ہوتا ہوتے آخر میں وہ یہ اعتراف کرنے پر مجبور ہو گئے. آیت اللہ راستی کاشانی ان میں سے آج بھی زندہ ہیں، موجود ہیں قم میں. ان کا بیان ہے کہ میں یہ سمجھتا تھا کہ مجھے اب استاد کی ضرورت ہی نہیں رہ گئی ہے. نجف میں جو علماء موجود تھے ان کو دیکھتے ہوئے میں یہ سمجھتا تھا، لیکن جب امام خمینی کے درس میں میں 2-3 مہینہ گیا تو مجھے احساس ہوا کہ نہیں، مجھے استاد کی ضرورت ہے، اور وہ استاد امام خمینی کے سوا کوئی اور نہیں ہو سکتا. اس طرح سے نجف پہنچ کر کے امام خمینی کا وہ علمی جوہر جو نجف والوں سے پوشیدہ رہ گیا تھا وہ جا کر کے وہاں پر اور اجاگر ہوا. تو جتنا شاہ امام خمینی کو دبانا چاہتا تھا اتنے ہی امام خمینی نجف جا کر کے اور بھی یہ جو ہے نمایاں ہو گئے. امام خمینی نجف میں رہتے ہوئے بھی اپنے بیانات کے ذریعے سے، اپنے پیغامات کے ذریعے سے تحریک کو یہ جو ہے زندہ کیے ہوئے تھے. پھر 2 سال کے بعد مارچ سن 1967 کو انہوں نے حسین علی منصور کے بعد امیر عباس حویدہ کو یہ جو ہے وزیر اعظم بنایا گیا تھا، چونکہ امیر عباس حویدہ کو خط لکھا، اور کھلا خط لکھا البتہ انہیں، اسی طرح سے علماء کو بھی خط لکھا، اور انہیں خط لکھ کر کے تحریک کو آگے بڑھانے کے لیے شوق دلایا کہ کہیں تحریک امام خمینی کی غیر موجودگی میں یہ جو ہے مردہ نہ ہو جائے. امام خمینی نے ایسے شاگرد پیدا کر دیے تھے قم میں، پورے ایران میں، جنہوں نے امام خمینی کی غیر موجودگی میں بھی تحریک کو جاری رکھا اور باقی رکھا. عباس حویدہ کو جو خط لکھا ہے امام خمینی نے، اس خط میں عباس حویدہ کو وارننگ دی ہے اور اسے کہا ہے کہ ہوش میں آ جاؤ، ملک کے مفادات کے خلاف اقدام مت کرو، دین کو کچلنے کی کوشش مت کرو، مسلمانوں کے بیت المال کو یہ جو ہے خرد برد نہ کرو، خام خواہ کے جشن منا کر کے اسراف مت کرو. یہ ساری باتیں امام خمینی نے اس کو لکھی. اس کے بعد اسی دوران عربوں اور اسرائیل کے درمیان 6 روزہ جنگ چھڑ گئی. اس 6 روزہ جنگ کے موقع پر بھی امام خمینی نے اسرائیل کے خلاف سخت موقف اختیار کرتے ہوئے اہم بیان جاری کیا، اور اس بیان کے جاری ہونے کے بعد عوام میں جوش اور ولولہ اور بڑھ گیا، البتہ اسی کے ساتھ ساتھ شاہ کے ظلم میں بھی اور اضافہ ہو گیا، یہاں تک کہ آیت اللہ العظمیٰ آغائے محسن حکیم کا 1969 میں انتقال ہوا. 1969 میں ان کے انتقال کے بعد ہر طرف سے امام خمینی کی یہ جو ہے مرجعیت عامہ کے لیے آوازیں اٹھنے لگیں. شاہ نے پوری ایڑی چوٹی کا زور لگا دیا کہ امام خمینی کو یہ مرجعیت حاصل نہ ہو سکے، لیکن مختلف شہروں میں مقیم علماء اور امام خمینی کے شاگردوں نے شاہ کی اس سازش کو ناکام بنا دیا، اور عوام نے ہنسی خوشی امام خمینی کی تقلید کو قبول کر لیا. امام خمینی مختلف یہ جو ہے مناسبتوں سے، کبھی حج کی مناسبت سے، کبھی جو ہے وہ طلبہ کی تحریک کی مناسبت سے، کبھی 2500 سالہ جشن شہنشاہی جو شاہ نے منایا تھا جس میں کروڑوں ڈالر پانی کی طرح بہائے گئے تھے، اس موقع پر بھی امام خمینی نے پیغام جاری کیا، اور اپنے پیغامات کے ذریعے سے گاہ بگاہ عوام کو ہوشیار کرتے رہتے تھے، بیدار کرتے رہتے تھے. ادھر شاہ نے ٹارچر اور تشدد کو اوج پر جو ہے पहुंचा रखा था। मामूली सी आवाज़ भी कुचल दी जाती थी। कैद खानों में कितने ही उलमाए किराम, कितने ही नौजवान, कितने ही दानिशवर कैद थे जिन्हें सख्त तरीन तशद्दुद का सामना करना पड़ रहा था जेलों में। वजह सिर्फ ये थी कि वो इमाम खुमैनी की क़यादत में शाह के मजालिम पर से पर्दा उठाते थे, अवाम को शाह के काले करतूतों के बारे में आगाह किया करते थे। कितने ही अफराद टार्चर होते होते जाबहक हो गए। मरहूम शहीद आयतुल्लाह गफ्फारी, शहीद आयतुल्लाह सईदी नुमायां लोगों में से हैं। वो उन उलमा में जिनको बड़ी दर्द, बड़ी ही भयानक तरीके से, बहुत दर्दनाक तरीके से शहीद किया गया है। तमाम शहादतों के बावजूद न उलमा का हौसला टूटा, न अवाम हिम्मत हारे। अलबत्ता वो सारे अफराद, क्योंकि हर खित्ते में, हर जगह पर, हर मुल्क में कुछ अफराद वो होते हैं जो सिर्फ अच्छे हालात के साथी होते हैं। मुश्किल दौर जब आता है तो लोग साथ छोड़ देते हैं। खूब ईरान भी इससे ये जो है मुस्तस्ना न था। बहुत सारे अफराद डर गए, खौफजदा हो गए। अगरचे उनके दिलों में इमाम खुमैनी की मोहब्बत थी, इमाम खुमैनी से इश्क था, लेकिन सावाक ने एक ऐसा खौफनाक माहौल कायम कर रखा था कि लोग हत्ता अपने घरों में भी बात करते हुए डरते थे। बीवी शौहर से डरती थी, शौहर बीवी से डरता था, बाप बेटे से, बेटा बाप से। नहीं मालूम सावाक का एजेंट कौन है और हमारी बात वहाँ पहुँच जाए। इमाम खुमैनी का नाम लेना ही काफ़ी था जेल जाने के लिए। इमाम खुमैनी का तौज़ील मसाइल अगर किसी के पास मिल जाए, शायद बम रखना इतना बड़ा जुर्म न था जितना बड़ा जुर्म इमाम खुमैनी का तौज़ील मसाइल अपने पास रखना जुर्म था। आलम यह था कि इमाम खुमैनी का नाम कोई नहीं ले सकता था। इशारों में लोग बातें करते थे। हौज़े इल्मिया कुम में इमाम खुमैनी का स्कॉलरशिप जब बंटता था तो उनके नाम से नहीं बंटता था, आयतुल्लाह आश्तियानी के नाम से बंटता था। यानी इतनी भी लोग हिम्मत नहीं कर पाते थे कि इमाम कह सके कि इमाम खुमैनी का स्कॉलरशिप ले रहे हैं, इमाम खुमैनी का हम शहरिया ले रहे हैं। ऐसे सरकोबी के बाद शाह ने यह समझा कि अब हम कामयाब हो चुके हैं। हर तरफ सन्नाटा है, हर तरफ खामोश है। अलबत्ता गाह बगाह इक्का दुक्का आवाज़ शाह के खिलाफ सुनाई देती थी। बाद हिम्मत वाले होते थे जो हिम्मत करके मैदान में आ जाया करते थे, लेकिन उनको फौरन कैद में पहुंचा दिया जाता था और फिर उनका नामो निशान नहीं मिलता था। इससे डर करके, सहम करके दूसरे अफराद चुप हो जाया करते थे। शाह ये समझा कि शायद अब मसाइल दब गए हैं। उसने तूफान से पहले की खामोशी को अपनी कामयाबी समझ लिया और इसी जामे नाकिस में उसने कुछ ऐसे अहमकाना इकदाम अंजाम दे दिए जिससे तहरीक को एक नई जान मिल गई। उन्हीं अहमकाना इकदाम में से एक कदम इमाम खुमैनी के फरजंद आयतुल्लाह मुस्तफ़ा खुमैनी की शहादत है। नवंबर सन 1977 में मशकूक हालात में शहीद मुस्तफ़ा खुमैनी को ये जो है मरा हुआ पाया गया। तमाम शक की सुइयां शाह की तरफ मुड़ गईं। लोगों को यकीन हो गया इस बात का कि यह शाह के सिवा किसी और का काम नहीं हो सकता। जिस वक्त इमाम खुमैनी को इत्तला दी गई है कि आपके जमा साल बेटे मुस्तफ़ा खुमैनी शहीद कर दिए गए हैं, इमाम खुमैनी ने जो जुमला कहा वो बड़ी ही अहमियतों का हामिल जुमला है। उससे इमाम खुमैनी का खुदा पे भरोसा, खुदा पे तवक्कुल भी जाहिर होता है और उनकी जो है फहमो फरासत का भी अंदाज़ा होता है। इमाम खुमैनी ने फरमाया, मर्ग मुस्तफ़ा अल-अल्ताफ़ खफ़िया इलाहियस। मुस्तफ़ा की मौत खुदा का खुफिया लुत्फ है जिसकी हिकमतों को हम समझने से आजिज हैं। लेकिन इस जुमले की गहराई को हमने उस वक्त समझा, उस वक्त उससे वाकिफ हुए जब शहीद की शहादत की खबर कम पहुंची है। जब लोगों को इस बात की इत्तला मिली कि हमारे महबूब कायद का लायक व फायक बेटा, जिससे बड़ी उम्मीदें वाबस्ता थीं, उसे शहीद कर दिया गया है। लोग रंज व गम में डूबे हुए, जहां जहां मस्जिदें इमामबाड़े इज्तमात के ये जो है मराकज़ थे, वहां लोग इकट्ठा होने लगे। कुम में, मस्जिद आजम में इतना जबरदस्त इज्तमा हुआ कि तिल रखने की जगह नहीं रह गई थी। अलबत्ता खौफ का आलम भी था, डर का आलम भी था। किसी से पूछिए क्या हो गया है, लोग रो रहे हैं, आंसू बहा रहे हैं, मगर कोई किसी को यह बताने को तैयार नहीं है कि हुआ क्या है। कुरान खानी हो रही है। यह पहली मजलिस थी, मजलिस फातिहा, जो किसी खतीब की खिताबत के बगैर ख़त्म हो गई। मिंबर के ऊपर किसी में जाने की हिम्मत नहीं थी, कौन जाए मिंबर पर, जाके क्या कहे, क्योंकि खुमैनी का तो नाम लेना भी जुर्म था, नाम ही नहीं ले सकते थे खुमैनी का। ऐलान हुआ कल इसी मुनासिबत से इसी जगह फिर मजलिस है, किस मुनासिबत से है, ये कहने की किसी में हिम्मत किसी में ताब न थी। चुनांचे दूसरे दिन फिर मजलिस, तीसरे दिन फिर मजलिस, हफ्ता भर इसी तरह से मजलिसें होती रहीं, लोग इकट्ठा होते रहे, मार्केट बंद, सारी दुकानें बंद। आखिर इमाम खुमैनी के भाई आयतुल्ला है पसंदीदा ने लोगों से अपील की, दरख्वास्त की कि हम इमाम खुमैनी की तरफ से आपसे ये दरख्वास्त करते हैं कि आप दुकानें खोलिए, बाजार खोलिए, ताकि आवाम को परेशानी ना हो सके। उनके कहने के बाद दुकानें खुलीं। ईरान में हफ्तुम ये जो है मनाया जाता है, जैसा हमारे यहाँ ये जो है सय्यम मनाते हैं, ईरान में हफ्तुम मनाया जाता है। जब सातवां दिन आया है उनकी शहादत का और हफ्तुम के लिए लोग इकट्ठा हुए हैं, एक जम्मे गफीर है। सातवें दिन एक खतीब जो है मिंबर पे गया और खतीब ने मिंबर पे जा कर के सूरह बलद को अपना उनवान कलाम करार दिया, ला उक्सिमु बिहादल बलद व अंत हिल्लुन बिल बलद। जब उन्होंने इस सूरे को पढ़ा और यहां तक पहुंचे, वालिदिन व मा वलद, मैं इस शहर की कसम नहीं खाऊंगा जिसमें आपकी बेहुर्मती की गई, तर्जमा उन्होंने यही किया, मैं इस शहर की कसम नहीं खाऊंगा जहां पर आपकी बेहुर्मती की गई, कसम उस बाप की और कसम उस बेटे की। पर बाप और बेटे का लफ्ज आना था, यकीन जाने मैंने इतना रोना, इतना गिरिया नहीं सुना था। इतनी शिद्दत के साथ लोगों ने रोना शुरू किया है। और जब उसके बाद खतीब ने मिंबर से ये ऐलान किया कि यह मजलिस किस सिलसिले की मजलिस है, और उन्होंने कहा कि यह मजलिस इमाम, यह मजलिस हजरत आयतुल्लाह अल-उज़्मा सैयद रूहुल्लाह मूसवी खुमैनी के फरदंदे अर्जुमन की मजलिस है। लफ्ज़ खुमैनी का आना था कि मजमा इतना चीख के रोया है कि गोया ये जो है बम अगर फट जाए तब भी उतनी आवाज न होगी। और बेसाख्ता मजमे से सलवात की आवाज जो है बुलंद हुई, जिसके सीने में जितनी आवाज थी उतनी आवाज से उसने तीन मरतबा इमाम खुमैनी के नाम पर सलवात भेजी। और उसी दिन से ईरान के अंदर यह राज हो गया, जब कभी इमाम खुमैनी का नाम आता है तो लोग तीन मरतबा सलवात भेजते हैं। अब यहां से लोगों में हौसला पैदा हो गया, खुमैनी का नाम जो 15 बरसों से ज़बान पर आने से महरूम था, अब लोग खुल्लम खुल्ला अलनी इमाम खुमैनी का नाम लेने लगे। जुरतें बढ़ गईं, हौसला बढ़ गया, हिम्मत बढ़ गई, यहाँ तक कि जब शहीद का 40वां हुआ है तो काफ़ी बड़ा मजमा इकट्ठा हुआ और बहुत सारे मुतालबात उसमें किए गए हुकूमत वक्त से, जो आज कई बरस से लोगों में हिम्मत न थी इस तरह के जो है मुतालबात को पेश करने की। मिन जुमला एक मुतालबा उसमें यह किया गया कि इमाम खुमैनी की जिला वतनी को ख़त्म करके उन्हें जल्द अज जल्द ईरान लाया जाए। इससे अंदाज़ा हुआ कि इमाम खुमैनी ने जो कहा था कि मर्ग मुस्तफ़ा अलताफ़ खफ़ी इलाही है, शहीद मुस्तफ़ा की शहादत ने जो काम बरसों का था उसे घंटों में कर दिया। हुकूमत इमाम खुमैनी की बढ़ती हुई इस मकबूलियत से इतना घबराई कि उसने 7 जनवरी सन 1978 को इत्तलात अखबार में इर्तजाए सुर्ख व स्याह के उनवान से رشیدی مطلق کے قلم سے جو ایک جعلی نام تھا، ایک گمنام نام سے ایک مضمون چھاپا جس میں امام خمینی کی توہین کی۔